FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, 102.7 MHz. सुर्खेतको भेरीगंगा नगरपालिका नौहरे नजिक एकजनाको शव फेला, शनाखत हुन बाँकी।
कक्षा एघारको परीक्षाको नतिजा सार्वजनिक, 51.71% परीक्षार्थी पास।
पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने तयारी भइरहेको मन्त्री कार्कीको भनाई, संविधान संशोधन विधेयक विरूद्धको आन्दोलनलाई अझ सशक्त बनाउने एमालेको निर्णय।
सिरियाको पूर्वी एलेपो शहरमा विद्रोहीले कब्जामा राखेका सर्वसाधारणलाई छोड्ने प्रक्रिया शुरू।
र 19 वर्ष मुनिको एसिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग 1 रनको झिनो अन्तरले पराजित, आज साबिक विजेता भारतसँग भिड्ने।
हिमाल पहाड़ तराई कोही छैन पराई, बिहान 6:30 बजेको भेरी खबरमा डिलु रावत र सुचित्रा गौतमको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइलमा एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेतको भेरीगंगा नगरपालिका नौहरे नजिक एकजनाको शव फेला परेको छ। रत्न राजमार्ग सड़क खण्ड अन्तर्गत हरे आर्मी चेकपोस्टदेखि 6 किलोमिटर दक्षिणतर्फ पुल नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घाँस काट्न जंगलमा गएका बेला स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। शनाखत हुन नसकेको पुरूषको शव पोस्टमार्टमका लागि क्षेत्रीय अस्पताल सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक ईश्वर दत्त पाण्डेले गहुँ गोरो वर्ण, खैरो रङको जकेट, रातो टी शर्ट, आर्मी कम्ब्याट जस्तो देखिने, पाइन्ट लगाएको हेर्दा झण्डै 31-32 वर्ष उमेरको जस्तो देखिने पुरुषको शव फेला परेको बताउनु भएको छ।
दाङको घोराई नगरपालिका 6 गिठे पानीमा आफ्नो श्रीमतीको हत्याको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। 62 वर्षका केचे कामीलाई 62 वर्षकै श्रीमती आइतु बिकको हत्या गरेको मा पक्राउ गरेको हो। एसपी धीरज प्रताप सिंहले आपसी विवादमा कामीले श्रीमतीलाई बन्सरोले हानेको बताउनु भएको छ। बन्सरो प्रहारबाट घाइते हुनुभएका आइतुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो।
2 किलो चरेसहित दाङमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रोकम राङ्सी 2 घर भई घोराई 6 डेरा गरी बस्ने 27 वर्षीय रमिता पुनलाई 2 किलो लागू औषध चरेसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले पुनलाई पक्राउ गरेको हो। चरेस बोकेर हिँडिरहेको अवस्थामा पक्राउ परेका पुनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रदेश नम्बर 5 पहाड़ी जिल्लालाई अलग्याउन खोजेको विरोधमा घोषणा गरिएको बन्दका कारण प्युठान र रोल्पाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण यातायातका साधन चलेका छन् भने हिजो बजार, कल कारखाना, शैक्षिक संस्था पनि खुलेका थिएनन्। बन्द पुछ 3 गतेसम्म जारी रहने रोल्पा प्युठान संयुक्त संघर्ष समितिले जनाएको छ।
वीरेन्द्रनगरमा जारी कर्णाली एक्सपो तथा अन्तर्राष्ट्रिय व्यापार मेलामा हिजो एकै दिन 1,20,00,000 बराबरको कारोबार भएको आयोजकले जनाएको छ। 8 दिनको मेलामा हेमन्त शर्मा, कुलेन्द्र विश्वकर्मा लगायत चर्चित राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको आफ्नो प्रस्तुति रहेको थियो। मेलामा करिब 12,000 दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ। मेलामा अहिलेसम्म करिब 5 करोड़ बराबरको कारोबार भएको पनि आयोजकको दावी रहेको छ। आज महानायक राजेश हमाल, राधिका हमाल, कृष्ण रेउले, रिता केसी, अञ्जली अधिकारी लगायत स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ।
दैलेखको गगनपानी 8 साना काडा गाउँ पूर्ण सरसफाई नमूना वडा घोषणा भएको छ। सरसफाईका लागि आवश्यक सूचकहरू पूरा गरेपछि साना काँडा गाउँलाई पूर्ण सरसफाई वडा घोषणा गरिएको गाविस सचिव होमराज विसीले जानकारी दिनुभयो। साना काँडा गाउँका नागरिकहरूले चर्पी प्रयोग, पानीको प्रयोग एवं भण्डारण, व्यक्तिगत सरसफाई, खाने पानीको उपलब्धता, घर आँगन सफा र सफा वातावरणका सूचकहरू पूरा गरेपछि पूर्ण सरसफाई वडा घोषणा गरिएको उहाँको भनाइ छ। उहाँले वडासँगै अब पूरै गाविसलाई सरसफाई घोषणा गर्न गर्न कामहरू अगाडि बढेको पनि बताउनुभयो। यो सँगै दैलेखमा पूर्ण सरसफाई उडा घोषणा हुनेको संख्या 3 पुगेको छ। यसअघि चामुण्डा गाविसको वडा नम्बर 2 र गोगनपानीको वडा नम्बर 4 घोषणा भइसकेका छन्। कार्यक्रममा स्थानीय नागरिकले सरसफाईका आवश्यक सूचकहरू अनिवार्य लागू गर्नुपर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा खाने पानी तथा सरसफाई जिल्ला कार्यालय दैलेखका इन्जिनियर राजीव रिमाल, नेपाली कंग्रेस दैलेखका सभापति कृष्ण बहादुर जीसी, समाज जागरण केन्द्र स्याक नेपालका महासचिव गंगा गुरूङ, कार्यकारी निर्देशक टीकाराम आचार्य लगायतको उपस्थिति रहेको छ।
कैलालीमा पछिल्लो केही वर्षदेखि विभिन्न ठाउँबाट बसाई सरी आउनेको जनसंख्या बढ्दै गएको छ। जिल्ला विकास समितिको कार्यालय पञ्जीकरण फाँटमा दर्ता भएको तथ्याङ्क अनुसार पछिल्लो 9 वर्षको अवधिमा कैलालीमा अन्यत्रबाट बसाई सरी आउनेको जनसंख्या 1,60,560 पुगेको छ। यो अवधिमा बसाई सरी आउनेको 54,169 नयाँ घर दर्ता भएको जनाइएको छ। जिल्लाबाट अन्यत्र बसाई सरी जानेको संख्या भने 65,747 रहेको जनाइएको छ।
बैतडीमा प्रथम चौमासिकमा करिब 8% मात्रै पुँजीगत खर्च भएको छ। जिल्लाको विकास बजेटको नामले समय चिनिने पुँजीगत खर्च 95% मात्रै भएको कोषता लेखा नियन्त्रण कार्यालय बैतडीले जनाएको छ। कार्यालयलाई चालु आर्थिक वर्षका लागि 1,10,80,72,000 अख्तियारी आएको र विभिन्न कार्यालय मार्फत प्रथम चौमासिकमा 8,81,21,000 मात्रै खर्च भएको कोष नियन्त्रक दिलीप शाहीले जानकारी दिनुभयो। यस्तै चालु खर्चका लागि 2,67,92,24,000 अख्तियारी आएको र 95,08,74,000 खर्च भएको शाहीले जानकारी दिनुभएको छ भने चालुतर्फ 35-39% खर्च भएको बताइएको छ। पुँजीगत बजेटमा विकास बजेट र चालु खर्चमा कर्मचारीको तलब र केही अन्य कार्यक्रमको बजेट रहेको र पहिलो चौमासिकमा विकास बजेट अथवा पुँजीगत खर्च भने निकै कम भएको उहाँले बताउनु भएको छ। फेरि खबरमा खबरको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
सबैको मान सुने रेडियो भेरी एफएम।
सुर्खेतको भेरीगंगा नगरपालिका नौहरे नजिक एकजनाको शव फेला, शनाखत हुन बाँकी। कक्षा 11 परीक्षाको नतिजा सार्वजनिक, 51.71% परीक्षार्थी पास। पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने तयारी भइरहेको मन्त्री कार्कीको भनाई। संविधान संशोधन विधेयक विरूद्धको आन्दोलनलाई अझ सशक्त बनाउने एमालेको निर्णय। सिरियाको पूर्वी एलेपो शहरमा विद्रोहीले कब्जामा राखेका सर्वसाधारणलाई छाड्ने प्रक्रिया सुरु। र 19 वर्ष मुनिको एसिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग 1 रनको झिनो अन्तरले पराजित। आज साबिक विजेता भारतसँग भिड्ने। यी हुन् अहिलेसम्मका मुख्य खबरहरू।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। डडेलधुरामा यो आर्थिक वर्षभित्र नै काम सम्पन्न हुने गरी 8 पुल निर्माण भइसकेका छन् जिल्ला प्राविधिक कार्यालयका सहायक सब इन्जिनियर टेकबहादुर भण्डारीले जिल्लाका विभिन्न स्थानीय खोला र नदीमा 2 स्टिल ट्रस र 6 झोलुङ्गे पुल निर्माण भइरहेको बताउनुभयो। समयजी गाविसको सौकाण खोला र गाखेत गाविसको एरी खोलामा स्टिल ट्रस पुलको काम भइरहेको छ। यस्तै 80 ग्रामको कोट गाँडे खोला, परशुराम नगरपालिका जोगबुडाको गाई बाँधे खोला र पनपा शीर्षको आनातोली खोला, मास्टमाण्डौ कुइत गाडा खोला, गणेशपुरको गर्था फिन्ने कोट खोला र रूपाल चाडी खोलामा झोलुङ्गे पुल निर्माण भइरहेका छन्।
शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षकले मन लगाएर नपढाउँदा सामुदायिक विद्यालयको गुणस्तर खस्केको बताउनु भएको छ। दाङको पवन नगरमा रहेको एक विद्यालयमा कम्प्युटर ल्याबको उद्घाटन गर्दै मन्त्री पौडेलले आफूले सिक्ने र विद्यार्थीलाई पनि सिकाउने कुरामा शिक्षकले ध्यान दिनुपर्ने बताउनु भएको छ। गुणस्तरीय शिक्षाको प्रबन्धनका लागि शिक्षक सुधारिन आवश्यक भएको पौडेलको भनाइ छ। तलब खानका लागि मात्रै भन्दा पनि आफूमा भएको सिप क्षमता र योग्यतालाई अधिकतम उपयोग गरेर दक्ष जनशक्ति उत्पादनमा लाग्न शिक्षकलाई आग्रह गर्नु भन्नुभएको छ। शिक्षा मन्त्रालयको 10 लाख लागतमा स्थापना गरिएको कम्प्युटर ल्याबमा 13 वटा ल्यापटप राखेको विद्यालयका प्रधानाध्यापक मदन अधिकारीले बताउनुभयो।
कक्षा 11 को परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा 51.71% परीक्षार्थी उत्तीर्ण भएका छन्। बोर्डले 1,37,605 जना उत्तीर्ण भएको जनाएको छ। परीक्षामा 2,66,103 परीक्षार्थी सहभागी भएका थिए। बोर्डले यसअघि गत 21 गते कक्षा 11 को आंशिक तर्फको नतिजा सार्वजनिक गरेको थियो।
नेकपा एमाले संविधान संशोधन विधेयक विरूद्ध संसदभित्र र बाहिर चलिरहेको आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ। संशोधन विधेयक असंवैधानिक, जनविरोधी तथा राष्ट्रिय हित विपरीत रहेको भन्दै एमालेको स्थायी कमिटिको बैठकले आन्दोलन सशक्त बनाउने निर्णय गरेको हो। बैठकले विधेयक फिर्ता गरी स्थानीय चुनावका लागि राजनीतिक दलहरू बीचमा सहमतिको वातावरण बनाउन सरकारको ध्यान आकर्षण गराएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो। जनप्रतिनिधिमूलक निकायको चुनाव हुनु अहिलेको अनिवार्यता रहेको उल्लेख गर्दै बैठकले 2074 माग अगाडि नै प्रतिनिधि सभासहित सबै तहको चुनाव गर्न एमाले माग गरेको छ।
व्यवस्थापिका संसदको बैठक आउँदो सोमबार सम्मका लागि स्थगित गरिएको छ। हिजो बिहान 11 बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सोमबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गरिएको हो। संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई कसरी अगाडि बढ़ाउने विषयमा सहमति नजिक पुगेकाले प्रमुख तीन दलको आग्रहमा सभामुख अंसरी घरती मगरले बैठक स्थगित गर्नुभएको हो। दलहरूबीच चुनावको लागि आवश्यक ऐनबारे छलफल गरेर चैत वा वैशाखमा स्थानीय निकायको चुनाव गराउने विषयमा भइरहेको छलफल सहमति नजिक पुगेको नेताहरूले बताउँदै आएका छन्। संशोधन विधेयक गएको 14 गते मंगलबार सरकारले संविधान संशोधन विधेयक दर्ता गराएपछि प्रमुख प्रतिपक्षी एमाले संसद बैठक अवरूद्ध गर्दै आएको छ। लगातार बैठक अवरूद्ध हुँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्क विरूद्धको महाअभियोग प्रस्ताव अन्यलमा परेको छ।
स्थानीय निकायको निर्वाचन घोषणा नगरेको भन्दै आलोचना खेपिरहेको बेला सरकारले पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने तयारी थालेको बताएको छ। मुख्य विपक्षी दल नेकपा एमाले सहितका दललाई पनि सहमतिमा ल्याएर पुरानै संरचनामा भए पनि स्थानीय निकायको निर्वाचन गराउने तयारी सरकारले गरेको हो। सरकारका प्रवक्ता तथा सूचना संचार मन्त्री राम कार्कीले पुरानै संरचनामा गर्ने गरी चुनावको मिति घोषणा गर्ने तयारी भइरहेको बताउनु भएको छ। केही दिनमा नै निर्वाचनको मिति घोषणा गर्ने भन्दै उहाँले त्यसअघि दलहरूसँग छलफल गरिने पनि बताउनु भएको छ। सरकारले स्थानीय चुनावमा जाने गरी संसदमा विधेयक दर्ता गराएको छ।
सरकारले अर्काको नामबाट मतदान गर्नेलाई 25,000 रूपियाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ। गृह मन्त्रालयले संसदमा दर्ता गरेको निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयकमा फर्जी मतदान गर्नेलाई 25,000 रूपियाँसम्म जरिवाना गर्न प्रस्ताव गरेको हो। सरकारले निर्वाचन ऐन 2063 परिमार्जन गर्न चुनाव सम्बन्धी गैर कानूनी काम गर्ने व्यक्तिलाई सजायमा भारी वृद्धि गरेको छ। प्रचलित कानूनमा अधिकतम सजाय स्वरूप 500 देखि 10,000 रूपियाँसम्म जरिवाना गर्ने प्रावधान रहेकोमा सरकारले दर्ता गरेको विधेयकमा अधिकतम सजाय 2,00,000 जरिवाना र 3 वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्ने प्रस्ताव गरिएको छ। यस्तो सजाय चुनावका बेला हात हतियार लिएर हिँड्ने प्रयोग गर्ने विरूद्ध लागू हुनेछ।
10 वर्षमा 10,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काठमाडौँमा हिजोबाट 2 दिने ऊर्जा सम्मेलन शुरू भएको छ। ऊर्जा मन्त्रालय र ऊर्जा उत्पादकको संख्या इपानको संस्था इपानको आयोजनामा भएको सम्मेलनमा विदेशी तथा स्वदेशी लगानीकर्ताहरूको सहभागिता रहेको छ। सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले 10 वर्षमा 10,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यलाई सहयोग पुर्याउन ऊर्जा सम्मेलनले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालको आर्थिक समृद्धिका लागि ऊर्जाको विकास अपरिहार्य रहेको समेत बताउनु भएको छ। जलविद्युत आयोजनामा लगानीको वातावरण बनाई मुलुकलाई ऊर्जा संकटबाट मुक्त गर्न सरकार प्रयत्नशील रहेको दाहालको भनाइ छ। कार्यक्रममा ऊर्जा मन्त्री जनार्दन शर्माले 10 वर्षमा 10,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गरेरै छाड्ने बताउनु भएको छ। सम्मेलनमा नेपाल, भारत, चीन, नर्वे, युएसए, जापानका लगानीकर्ताहरू, परामर्शदाता, स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, विदेशी कूटनीतिक नियोगहरू, नेपाल सरकारका सम्बन्धित मन्त्रालयका प्रतिनिधि लगायत करिब 500 को सहभागिता रहेको थियो।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लीला भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
सुर्खेतको भेरीगंगा नगरपालिका नौ हड्रे नजिक एकजनाको शव फेला, सनाखत हुन बाँकी। कक्षा एघारको परीक्षाको नतिजा सार्वजनिक, 51.71% परीक्षार्थी पास। पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने तयारी भइरहेको मन्त्री कार्कीको भनाई। संविधान संशोधन विधेयक विरूद्धको आन्दोलनलाई अझ सशक्त बनाउने एमालेको निर्णय। सिरियाको पूर्वी अलेप्पो शहरमा विद्रोहीले कब्जामा राखेका सर्वसाधारणलाई छाड्ने प्रक्रिया शुरू। र 19 वर्ष मुनिको एसिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग 1 रनको झिनो अन्तरले पराजित। आज साबिक विजेता भारतसँग भेट्ने। यी हुन् अहिलेसम्मका मुख्य खबरहरू।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशलाई टुक्र्याउन होइन अब बचाउन लाग्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको पश्चिमाञ्चल विकास क्षेत्र स्तरीय एकीकरण घोषणा सभालाई सम्बोधन गर्दै थापाले देश टुक्र्याउने एउटा सानो समूह लागेको बताउनुभयो। उहाँले देश टुक्र्याउन खोज्नेहरू सक्रिय भएको भन्दै देश जोगाउनकै लागि दुई पार्टी एक भएको दावी समेत गर्नुभएको छ। देशमा बाहिर शक्तिले खेल खेल्न सक्ने बताउँदै राष्ट्रिय एकताका लागि सबै एकजुट हुनुपर्ने बेला आएको उहाँको भनाई छ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका विपन्न सुकुम्बासी सड़क बालबालिका आप्रवासी कामदार सीमान्तकृतलाई स्वास्थ्यको पहुँचमा ल्याउन 15 वर्षीय रणनीति ल्याएको छ। सेभ द चिल्ड्रेनसँग मिलेर बनाइएको स्वास्थ्य सेवाको पहुँच बाहिर परेकालाई समेट्ने राष्ट्रिय रणनीति सार्वजनिक गरिएको हो। अल्पसंख्यक समूह एवं स्वास्थ्य सेवाको पहुँच बाहिर परेकालाई आधारभूत गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपभोग्य वृद्धिका लागि स्वास्थ्य प्रणालीलाई सुदृढ पार्ने एवं आधारभूत पूर्वाधार र लगानीको उपलब्धतामा सुधार ल्याउने उद्देश्य पूरा गर्नका लागि विभिन्न रणनीति बनाइएको छ।
सर्वोच्च अदालतले सार्वजनिक यातायातमा व्याप्त सिन्डिकेट, मनलाग्दी भाडा, गुणस्तरहीन सेवा लगायत अनियमितता छानबिन गर्न सरकारलाई परमादेश दिएको छ। न्यायाधीश आनन्द मोहन भट्टराई र अनिल सिन्हाको इजलासले 2 वर्षअघि उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले दायर गरेको रिट निवेदनमा यस्तो आदेश गरेको हो। ट्रक, बस लगायत सार्वजनिक सवारी सञ्चालनमा केही व्यवसायको सिन्डिकेट भएको र त्यसलाई राज्यले पनि संरक्षण गरिरहेकाले जनताले पाउने सुविधामा बाधा भएको रिट निवेदनमा उल्लेख गरिएको छ। सिन्डिकेटकै कारण सार्वजनिक यातायातले मनलाग्दी भाडा असुल गरेको र जनताले तिरेको शुल्क अनुसार सुविधा नपाएको रिटमा जनाएको छ। सिन्डिकेटका आडमा कानून विपरीत पुराना गाडी चलाउँदा ट्राफिक व्यवस्थापनमा असर परेको, उपभोक्ता बीमा, दुर्घटनाको क्षतिपूर्ति लगायत 7 वटा विषयलाई प्रभावित पारेको रिटमा जिकिर गरिएको छ।
भेरी खबरमा अब केही विदेशका खबर। सिरियाको पूर्वी अलेप्पो शहरमा विद्रोहीले कब्जामा राखेका सर्वसाधारणलाई छाड्ने प्रक्रिया शुरू भएको छ। विद्रोहीले कब्जामा परेका लडाकु र सर्वसाधारणलाई बाहिर निकाल्ने प्रक्रिया शुरू भएको जनाएको छ। सरकारी अधिकारीले अलेप्पोमा कम्तीमा 15,000 सर्वसाधारणलाई बाहिर निकाल्ने बताएको छ। तर विद्रोहीका एक प्रवक्ताले घाइतेहरूलाई मात्र बाहिर जान दिइने बताएका छन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगातार 4th पटक विश्वकै शक्तिशाली व्यक्ति बन्न सफल हुनुभएको छ। अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको विश्वका शक्तिशाली व्यक्तिको सूचीमा रूसी राष्ट्रपति पुटिन 1 नम्बरमा पर्न सफल हुनुभएको छ। शक्तिशाली व्यक्तिको सूचीमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प 2 स्थानमा रहनु भएको छ भने जर्मन चान्सलर एन्जेला मर्केल 3 र चिनिया राष्ट्रपति सी जिनपिङ 4 स्थानमा पर्नु भएको छ। फोर्ब्स म्यागजिनले हरेक वर्ष विश्वका शक्तिशाली व्यक्तिहरूको सूची सार्वजनिक गर्ने गरेको छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। 19 वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग 1 रनको झिनो अन्तरले पराजित भएको छ। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 99 बलमा 9 चौका 1 छक्का 90 रन बनाए पनि जितका लागि पर्याप्त भएन। अन्तिम ओभरमा 8 रन आवश्यक परेका बेला पहिलो बल डट खेल्नुभएका ऐरीले दोस्रो बलमा छक्का हानेपछि 2 रन आवश्यक परेका बेला तेस्रो बलमा आउट हुनुभएको हो। जितको नजिक पुगिसकेको नेपालले 8 र 9 विकेट रन आउट भएको थियो। नेपालका लागि सुवर्णकर उरावले 40 र आदिल खानले 39 रन बनाउनु भएको हो। पहिलो ब्याटिङ गरेको श्रीलंकाका हसिथा बोयागुडाको सर्वाधिक 83 रनसँगै निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 227 रन बनाएको हो। नेपाल रहेको समयमा नेपालले आज साबिक विजेता भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल रहेको समय एमा आयोजक श्रीलंका सहित भारत र मलेसिया रहेका छन् भने समूह बीमा अफगानिस्तान, बंगलादेश, सिंगापुर र पाकिस्तान रहेका छन्।
र बाँकेको कोहलपुरमा रहेको ब्याडमिन्टन इन्डोर कोर्टको निर्माण कार्य सम्पन्न भएको छ। यसअघि नेपाल प्रहरीका महानिर्देशक उपेन्द्र कान्त आर्यले कार्यक्रमका बीच उद्घाटन गर्नुभएको थियो। नेपालमा मात्र नभई विश्वमै चर्चित खेल ब्याडमिन्टनको भौतिक संरचना नभएकै कारणले ब्याडमिन्टन खेलका ठूला प्रतियोगिता सञ्चालन गर्न नसकिरहेका बेला कोहलपुर क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यका साथ ब्याडमिन्टन इन्डोर कोर्टको निर्माण गरिएको जनाइएको छ। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतको भेरीगंगा नगरपालिका नौ हडे नजिक एकजनाको शव फेला, शनाखत हुन बाँकी।
कक्षा एघारको परीक्षाको नतिजा सार्वजनिक, 51.71% परीक्षार्थी पास।
पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने तयारी भइरहेको मन्त्री कार्कीको भनाई। संविधान संशोधन विधेयक विरूद्धको आन्दोलन अझ सशक्त बनाउने एमालेको निर्णय।
सिरियाको पूर्वी अलेप्पो शहरमा विद्रोहीले कब्जामा राखेका सर्वसाधारणलाई छाड्ने प्रक्रिया शुरू।
र 19 वर्ष मुनिको एसिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग एक रनको झिनो अन्तरले पराजित। आज साबिक विजेता भारतसँग भेटे।
हवस् सरेलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु रावत र सुचित्रा गौतम विदा हुन्छौ। ताजा समाचार स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।